आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रिय श्रोता,
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौं। श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि मेरो नमस्कार, जय मसीह अनि हार्दिक स्वागत छ यो मुक्तिको मार्ग कार्यक्रममा, जुन कार्यक्रम अन्तर्गत हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध रूपमा अध्ययन गर्दछौ। श्रोता मित्र, म आशा गर्दछु आज पनि तपाई सबै अध्ययनको निम्ति तयारीको साथमा आइपुगिसक्नु भएको छ। अघिल्लो दिनमा हामीले परमेश्वरको वचन अध्ययन गर्ने क्रममा न्यायकर्ता छ र सात अध्यायबाट अध्ययन गरेका थियौं, जहाँ हामीले देख्यौं इसरायलहरूको चौथो सत्य विश्वास त्याग वा चौथो पल्ट तिनीहरू परमेश्वरबाट टाढा भौतारी गए। तिनीहरू परमेश्वरलाई त्यागी परमेश्वरको दृष्टिमा खराब कार्य गरे र जुनको परिणामस्वरूप तिनीहरूले फेरि मिद्यानीहरूको कठोर हातमा फस्नु परेको थियो। मिद्यानीहरूले इसरायलीलाई यति धेरै अन्याय र अत्याचार गरे जुन समझदेखि वर्णनदेखि बाहिरको कुरा थियो। तिनीहरू आफ्ना असहायमा सहायताको निम्ति परमेश्वर कहाँ पुकार गरे। परमेश्वरले आफ्नो कृपा र दयामा तिनीहरूको पुकार सुन्नुभयो र परमेश्वरले तिनीहरूलाई मिद्यानीहरूको हातबाट बचाउनको निम्ति अति नै कायर, कमजोर, डरपोक गिद्योन जस्तो व्यक्ति कहाँ प्रकट हुनुभयो। गिद्योनलाई न्यायकर्ताको रूपमा चुन्नुभयो। तर तिनले यस कामको चुनौतीको रूपमा लिनलाई भन्दा अघि, मतलब न्यायकर्ताको रूपमा अभिभार लिनुभन्दा, जिम्मेवारी लिनुभन्दा पहिले परमेश्वरले यस व्यक्तिसँग अति नै विनम्रताको साथ व्यवहार गर्नु परेको थियो। परमेश्वरले तिनलाई उत्साह प्रोत्साहन दिनुभयो, यो भन्दै कि तिनी वीर मानिस हुन् र तिनीद्वारा नै इसरायलीहरूलाई मिद्यानीहरूको कठोर हातबाट छुटकारा दिनुहुनेछ। तर गिद्योनसँग आत्मविश्वास र साहस थिएन। तिनी अति नै कायर, डरपोक थिए। तिनले थुप्रै बहानाहरू बनाए कि तिनी यस कार्यको निम्ति, यस अभिभार र जिम्मेवारीको निम्ति योग्य छैन। भन्नु नै पर्ने हो भने गिद्योन केवल कमजोरी निर्बल व्यक्ति मात्र थिएनन्, तर तिनी संशयवादी अर्थात शंका गर्ने व्यक्ति थिए र परमेश्वरमा विश्वास कम थियो। तिनमा त्यति धेरै परमेश्वरमा विश्वास थिएन र तिनले आफ्नो अविश्वासमा परमेश्वरसँग केही चिन्ह मागे, ताकि तिनले थाहा पाउन सकुन् कि वास्तवमा परमेश्वर जीवित हुनुहुन्छ र उहाँले तिनलाई यस कामको निम्ति सहायता दिनुहुनेछ र विजय दिनुहुनेछ। यसको निम्ति परमेश्वरले यस व्यक्तिलाई परमेश्वरमा पत्यार गराउनलाई, विश्वास दिलाउनलाई केही चिन्ह देखाउनुभयो। पहिलो चिन्ह थियो छ अध्याय अठारदेखि बाइस पदमा, विन्ती छ मैले मेरो भेटी लिएर तपाईँको सामु नचढ़ाउजेल तपाई यहाँबाट नजानुहोला। उहाँले भन्नुभयो त नआउजेल म यही बस्नेछु। तब गिद्योन भित्र गएर बाख्राको एउटा पाठो तयार गरे र पाँच पाथी पिठोको अखमेरी रोटी बनाए। तिनले मासु चाहिँ एउटा टोकरीमा हालेर झोल चाहिँ एउटा बटुकोमा हाले बाहिर फलाटको रूखमुनि उहाँको सामु चढ़ाए। परमेश्वरका दूतले तिनलाई भने, त्यो मासु र अखमेरी रोटी लिएर यहाँ चट्टानमाथि राखिदे र झोल चाहिँ खनाइदे। अनि तिनले त्यसै गरे। तब परमप्रभुका दूतले आफ्नो हातमा भएको लौरो पसारेर त्यसको टुप्पोले त्यो मासु र रोटीलाई छोए। तब चट्टानबाट आगो निस्केर त्यो मासु र रोटीलाई भस्म पार्यो अनि परमप्रभुका दूत अलप भए। तब गिद्योनले थाहा पाए र भने, हाय, परमप्रभु परमेश्वर, यो त साँच्चै पो रहेछ, मैले परमप्रभुको दूतलाई आम्ने सामने देखे। मित्र, शास्त्रमा हेर्छौ भने परमेश्वरले यस्तो चिन्ह तिनलाई देखाए तापनि गिद्योनसँग अझै पूर्ण रूपमा परमेश्वरमाथि विश्वास थिएन। त्यसकारण तिनले दोस्रो चिन्ह माग्छन् र परमेश्वरले यो दोस्रो र तेस्रो चिन्ह देखाउनुहुन्छ। न्यायकर्ता छको छत्तीसदेखि चालिस पदमा यस प्रकार लेखिएको छ, गिद्योनले परमेश्वरलाई भने, तपाईँले प्रतिज्ञा गर्नुभए अनुसार
यदि तपाईले इस्रायललाई मद्वारा बचाउनुहुन्छ भनेदेखि अब हेर्नुहोस्, म भेडाको ऊन खलामा राख्नेछु। यदि ऊनमा मात्र शीत परेर त्यसको चारैतिरको जमिन चाहिँ सुक्खै रह्यो भने मलाई यो कुरा निश्चय थाहा हुनेछ कि तपाईले प्रतिज्ञा गर्नुभए झैं मेरै हातद्वारा तपाईले इस्रायललाई छुटाउनुहुनेछ। र त्यसै नै भयो। तिनी भोलि बिहानै उठे र त्यो ऊनलाई निचोरे र शीतबाट एक बटुको पानी निस्क्यो। तब गिद्योनले परमेश्वरलाई भने, मसँग नरिसाउनुहोस्, तर मलाई अझै एउटा एक कुरा बोल्न दिनुहोस्। बिन्ती छ, मलाई फेरि एकपल्ट यस ऊनको जाँच गर्न दिनुहोस्। यस पल्ट चाहिँ त्यो ऊन मात्र सुक्का रहोस् र सबै जमिन चाहिँ शीतले भिजोस्। परमेश्वरले त्यस रात पनि त्यसै गर्नुभयो। ऊन मात्र सुक्खा रह्यो र त्यसका चारैतिरको जमिनमा शीत परेको थियो। यसरी मित्र गिद्योनलाई परमेश्वरमाथि विश्वास दिलाएर र तिनलाई पत्यार गराइयो कि वास्तवमा परमेश्वर तिनको जीवनको निम्ति महान उद्देश्य रहेछ। परमेश्वरसँग परमेश्वर तिनीद्वारा केही महान काम गर्न गइरहनु भएको रहेछ। परमेश्वरले तिनीद्वारा इसरायलीलाई बचाउन गइरहनु भएको रहेछ। सो कुरामा विश्वास गरे। अनि शास्त्रमा हामी यो देख्छौ कि यो गिद्योन कायर डरपोक व्यक्ति आफ्नो निम्ति सेनाहरू 32,000 थिए, तर परमेश्वरले तिनलाई खाली असाधारण चरित्र भएका 300 जना सेनाहरूलाई मात्र चुन्ने आज्ञा दिनुभयो, जुनको बारेमा हामीले अघिल्ला दिनमा देखिसकेका छौं। परमेश्वरले यी असाधारण चरित्रका व्यक्तिहरूलाई अति नै महान गरी अद्भुत रीतिले प्रयोग गर्नुभयो। हामीले अघिल्लो दिनमा देख्यौं कि कसरी ती 300 जना इसरायलीहरूले असंख्य र सशस्त्र मिद्यानी सेनाहरूमाथि हमला गरे र विजय गरे। मित्र, यस विजयमा सम्पूर्ण रीतिले परमेश्वरको हात थियो। परमेश्वरले नै विजय गर्नुभएको थियो, तर माध्यम वा साधनको रूपमा परमेश्वरले कमजोर निर्बल व्यक्तिलाई चुन्नुभयो, विजय दिनुभयो। अनि मित्र, याद राख्नुहोस्, परमेश्वरले तब मात्र हामीलाई विजय दिनुहुन्छ जब हामी आफैलाई कमजोरको रूपमा देख्छौं, विचार गर्छौं। अनि परमेश्वरले खालि कमजोर निर्बल व्यक्तिलाई मात्र अति नै महान गरी प्रयोग गर्न सक्नुहुन्छ। यदि हामी आफैलाई शक्तिशाली, बलवन्त, सामर्थ्य, प्रतिभाशाली ठान्छौं वा विचार गर्छौं भने हाम्रो जीवनमा परमेश्वरले काम गर्ने कुनै स्थानै हुँदैन। त्यसकारण हामी अति नै महान गरी प्रयोग गरिन सक्दैनौ। हामी आफ्नो सेविकाईमा विजय हुन सक्दैनौ, सफल हुन सक्दैनौ। किन त भन्दा हामी आफैले आफ्नो प्रतिभालाई, वरदानलाई, सिपलाई सम्पूर्ण पर्याप्त ठान्दछौ। यही नै कारण आज धेरै सेविकाईहरू फस्टाउन सकिरहेको छैन, सफल हुन सकिरहेको छैन। जब हामी आफैलाई कमजोर महसुस गर्छौं, अयोग्य महसुस गर्छौं, तब परमेश्वर हाम्रो जीवनमा महान गरी काम गर्न सक्नुहुन्छ। अनि याद राख्नुहोस्, यदि यस संसारमा परमेश्वरले कसैलाई महान गरी चलाउनुहुन्छ भने त्यो व्यक्ति नै हो जो दीन छ, नम्र छ, जो आफैलाई कमजोरी र अपर्याप्तको रूपमा ठान्छ र परमेश्वरको सहायताको अनुग्रहको आशा गर्दछ आफ्नो जीवनको हरेक मोडमा। अनि यो हाम्रो निम्ति उहीद्वारा उपलब्ध हुन्छ। यसको नमूना हामी पूरा शास्त्रभरि पाउँछौ। आज हामी न्यायकर्ता पूरा 8 अध्यायबाट अध्ययन गर्नेछौ र हामी 8 अध्याय 22-35 देख्नेछौ। हामी देख्नेछौ अब गिद्योनको अगुवाई मुनि 40 वर्षसम्म शान्ति भए थियो। यो अगुवाई मुनि 40 वर्षसम्म त्यहाँ शान्ति भए थियो। यो न्यायकर्ता 8 गिद्योनको रेकर्डको निरन्तरता हो। यहाँ हामी थाहा पाउँछौ कि परमेश्वरले गिद्योनलाई मिद्यानीहरूमाथि विजय दिनुभएपछि त्यहाँ हुन आएका मधुर क्षणहरू उल्लेख भएका छन्। इसरायलका सन्तानहरू अहिले शत्रुहरूबाट स्वतन्त्र भएका छन् र परिणामस्वरूप तिनीहरू सफल र समृद्ध भएका छन्। जेबा जालमुन्ना मिद्यानी राजालाई लखेटेर मारिए। इसरायलीहरू पहिलोपल्ट यति लामो समयसम्म आशिषित भएका छन्, शान्तिमा रहन पाएका छन् र यसको निम्ति इसरायलीहरू गिद्योनप्रति अति नै धेरै आभारी छन् र तिनीहरू गिद्योनलाई आफूमाथि शासन गरेका चाहन्छन्। न्यायकर्ता 8 अध्यायको 22 पदमा भनिएको छ, इसरायलीहरूले गिद्योनलाई भने, हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो, अब तपाईँ हाम्रो शासक हुनुहोस्, तपाईँका छोरा र तपाईँका नाति। मित्र, यो नै शास्त्रमा दिइएको पहिलोपल्ट संकेत हो कि इसरायलीहरूले आफूमाथि शासन गर्न राजा चाहन्थे। परमेश्वरले आरम्भमा तिनीहरूलाई भन्नुभएको थियो उहाँले इसरायलीका वरिपरि रहेका अन्य जातिहरूसँग राजा भएझै इसरायलीहरूसँग राजा राखेको चाहनुहुन्न थियो वा परमेश्वर चाहनुहुन्न। तर गिद्योनले तिनीहरूलाई शत्रुहरूको बन्धनबाट छुटकारा दिएकोले गर्दा तिनीहरू गिद्योनले राजाको वा शासक को स्थान ग्रहण गरेको चाहन्थे। यो स्पष्ट छ कि गिद्योन एक व्यक्ति हुन् जसलाई यो उच्च ओहदाको अघि वा अगाडि प्रस्ताव राखिएको छ र तिनले यसको अस्वीकार गरे। पछिबाट हामी थाहा पाउँछौ कि इसरायलहरूले फेरि राजाको माग गर्छन्। वास्तवमा तिनीहरूले राजा दिनुहोस् भनी जिद्दी गरे। तब परमेश्वरले समुएललाई भन्नुभयो, समुएल अगमवक्ताको लाइनमा पहिलो अगमवक्ता र अन्तिम अगमवक्ता र न्यायकर्ता थिए। उहाँले समुएललाई भन्नुभयो कि उहाँले तिनीहरूको निम्ति एक राजाको नियुक्त गर्नुपर्छ। उही समयमा परमेश्वरले यो स्पष्ट पार्नुहुन्छ कि इसरायलहरूले समुएललाई इन्कार गरिरहेका छैनन्, तर परमेश्वरलाई इन्कार गरिरहेका छन्। परमेश्वर चाहनुहुन्थ्यो कि आफ्नो जनहरूमाथि आफैले शासन गरेको इसरायलीको निम्ति सरकारको आकृति वा रूप धर्मतन्त्र हुने थिए, ईश्वतन्त्र हुने थियो। यस विषयमा यो परमेश्वर नै हुनुहुन्थ्यो जसले गिद्योनलाई अति नै महान गरी प्रयोग गर्नुभएको थियो। तर इसरायलीहरू चाहन्छन् कि यो नै गिद्योनलाई आफ्नो शासक बनाएको। तिनीहरू खालि गिद्योनलाई मात्र आफ्नो शासक बनाउन चाहँदैनथे, तर तिनका छोरा त्यसपछि नातिहरू पनि तिनीहरूको शासकहरू बनाउन चाहन्छन्। यसको मतलब तिनीहरू आफ्नो वरिपरि रहेका अन्य जातिले झैं राजा चाहन्छन्। अहिले गिद्योनले तिनीहरूलाई दिएका उल्लेखनीय महत्वपूर्ण उत्तरलाई ध्यान दिनुहोस्। त्यस पदमा भनिएको छ, तर गिद्योनले जवाब दिए, म वा मेरो छोराले होइन, तर परमप्रभुले नै तिमीहरूमाथि शासन गर्नुहुन्छ। गिद्योनले निश्चय नै परमेश्वरबाट विशेष पाठ सिकेका थिए। यसको बारेमा त्यहाँ कुनै प्रश्न छैन। यो महान व्यक्ति जसले आफ्नो गहुँ दागको कोलमा चुटिरहेका थिए, तिनले थाहा पाएका थिए कि तिनी कायर थिए, डरपोक थिए। तिनले थाहा पाएका थिए कि परमेश्वरले नै तिनलाई विजय दिनुभएको थियो। तिनले थाहा पाए कि युद्ध जित्नलाई आफैमा तिनीसँग शक्ति सामर्थ्य थिएन, तर तिनले महसुस गरे कि परमेश्वरले यस उद्देश्यको लागि तिनलाई खड़ा गर्नुभयो। गिद्योन वास्तवमा अति नै उल्लेखनीय व्यक्ति थिए। तिनको बारेमा हिब्रू 11 अध्यायमा उल्लेख गरिएका छन्, जहाँ विश्वासका वीरहरूको नौको सूची दिएका छन्। वास्तवमा तिनले न्यायकर्ताहरूको सूचीको अगुवाई गर्दछन्। अरू त के, तिनी दाउद भन्दा अघि छन्। हिब्रू 11 33-34 पदमा भनिएको छ, अरू बढी म के भनौं, किनकि गिद्योन, बारक, सिम्सन, यिप्तको बारेमा, दाउद, समुएल र अगमवक्ताहरूको बारेमा भन्न मलाई समयको अभाव हुन्छ। जसले विश्वासद्वारा राज्यहरू कब्जा गरे, धर्मका काम गरे, प्रतिज्ञाहरू पाए, सिंहका मुखहरू थुनिदिए, आगोको ज्वाला निभाए, तरवारका धारबाट उम्के, कमजोरीबाट बलिया बनिए, लड़ाईमा वीर भए, विदेशीहरूका फौजलाई भगाए। हिब्रूको लेखकले यहाँ भन्दछन्, यी मानिसहरूको बारेमा हरेक कुरा भन्न समयको अभाव छ, र तिनी गिद्योनको बारेमा भन्न चाहे। परमेश्वरले गिद्योनलाई असामान्य कामहरू पूरा गर्न खड़ा गर्नुभयो। यसले हामीलाई सिकाउँछ कि परमेश्वरले प्रयोग गर्ने कुनै पुरूष वा स्त्री परमेश्वरको शर्तमा प्रयोग गरिनुपर्छ, अनि परमेश्वरले यस संसारको कमजोर कुरालाई, निर्बल कुरालाई चुन्नुहुन्छ। अमित्र, गिद्योनको कथा यहाँ नै अन्त गर्न चाहन्थे, अनि यो अति नै उक्तम कथा हुने थियो, तर तिनीसँग अर्को कमजोरी छ। 30-31 पदमा भनिएको छ, तिनका 70 छोराहरू थिए, किनभने तिनका धेरै स्वास्नीहरू थिए। तिनकी एउटी भित्रिनी थिइन् जो सकेमा बस्थी, त्यसले पनि तिनको एउटा छोरा जन्माइन् र तिनले त्यसको नाउँ अबिमेलेक राखे। गिद्योनसँग थुप्रै पत्नीहरू र एक उपपत्नी थियो। तिनीसँग जम्मा 71 छोरा थिए। मित्र, यो मानिसको जीवनमा खास दाग हो, धब्बा हो, कलंक हो। अहिले कसैले यो भन्ला त कसरी परमेश्वरले यस्ता मानिसलाई प्रयोग गर्न सक्नुभयो, किन उहाँले तिनलाई प्रयोग गर्नुभयो? अमित्र, युद्धपछिबाट मात्र गिद्योनले यति धेरै स्त्री विवाह गरे र यति धेरै जना छोराहरू जन्माए। अनि वास्तविकता यो हो कि यी तमाम कुराको बावजुद पनि परमेश्वरले तिनलाई प्रयोग गर्नुभयो। तिनले जे गरे त्यसको परमेश्वरले मंजूरी वा स्वीकृति दिनुभएन। रेकर्डले यो स्पष्ट पार्दछ कि तिनको यस्तो क्रियाहरूले इसरायल राष्ट्रमा दुखद अनुभव ल्यायो। अर्को अध्यायले यसको खुलस्त गरिदिन्छ, स्पष्ट गरिदिन्छ। परमेश्वरले अन्य जातिहरूसँग अन्तविवाहको मना गर्नुभएको थियो, निषेध गर्नुभएको थियो, अनि इसरायलहरूलाई एकजना भन्दा धेरै पत्नी विवाह गर्न मना गर्नुभएको थियो। परमेश्वरले आदामको निम्ति थुप्रै हब्बाहरू बनाउनु भएन, उहाँले खालि एउटा मात्र बनाउनुभयो। परमेश्वरले आदमको सम्पूर्ण करङहरू हटाउनु भएन, परमेश्वरले खालि एउटा करङ मात्र लिनुभयो। तपाईँलाई यादै होला, थाहै छ कि अब्राहमले पनि एकजना उपपत्नी लिए, जो हागार नाम गरेकी मिश्री दासनी थिए, अनि मलाई विश्वास गर्नुहोस्, यसले संकष्ट ल्याएको थियो। परमेश्वरले कहिले पनि यसको पारित्व स्वीकृत गर्नु भएन। अब्राहमको छोरा इसाकबाट इसरायल जाति आयो, अनि अरबीहरू अब्राहमको दासी पत्नीबाटको छोरा इस्माइलको सन्तानहरू हुन्। आज कुनै अरब मूलका मानिसहरू तिनीहरू अब्राहमका सन्तानहरू हुन् भन्ने कुरामा गौरव गर्दछन्। तिनीहरू भन्दछन् कि अब्राहमको छोरा इस्माइलपट्टिका सन्तानहरू हुन्, अनि यो सत्य हो। त्यो अब्राहमको पाप थियो, अनि परमेश्वरले त्यसको कहिले पनि आशिष दिनु भएन। परमेश्वरले कहिले पनि यस सम्बन्धमा सुलेमानको क्रियाको आशिष दिनु भएन, न उहाँले गिद्योनलाई आशिष दिन गइरहनु भएको थियो। वास्तवमा गिद्योनको यो क्रियाले राज्यको विभाजित गरियो र खास दुखद अनुभव सृजना गरियो। यो तिनको जीवनमा धब्बा थियो। परमेश्वरले कुनै कुरा छिपाउनुहुन्न। मानिसको तस्विर जस्तो छ बिल्कुलै त्यस्तै उहाँ पेन्टिङ गर्नुहुन्छ। अहिले यदि गिद्योनका मानिस उसको जीवनी लेख्ने लेखक भए, सम्भवत तिनले उसको कथाको यो खण्डलाई छोड्ने थिए, तर परमेश्वरले छोड्नु भएन। मानव जातिको अवस्था कस्तो छ, तस्विर कस्तो छ, बिल्कुलै त्यस्तै तस्विरको कोर्नुहुन्छ। यसपछि निम्न पदहरूमा देख्छौ, गिद्योनको मृत्युपछि गडबड अस्तव्यस्तको पद 33-35 हामी पढ्छौ। तिनको मृत्यु हुनसाथ इसरायलहरूले फेरि देवताहरूसित व्यभिचार गर्न लागे र बाल बलितलाई आफ्नो देवता तुल्याए। तिनीहरूले चारैतिरका तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनुहुने परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से। यरुबाबल अर्थात गिद्योनले इसरायलको निम्ति गरेका सबै हितका काम भुलेर तिनीहरूले तिनको परिवारले देखाउनु पर्ने दया देखाएनन्। मित्र, यो उही पुरानो कथा हो, होइन र? सबभन्दा पहिले तिनीहरू परमेश्वरलाई आराधना र सेवा गर्ने जाति थिए, त्यसपछि तिनीहरूले परमेश्वरको दृष्टिमा खराब काम गरे, परमेश्वरलाई त्यागे र बाल पूजामा गए। परिणामस्वरूप परमेश्वरले तिनीहरूलाई शत्रुहरूको अधीनतामा बेच्नुभयो। त्यसपछि आफ्नो असहायमा तिनीहरू परमेश्वर कहाँ आफ्नो चित्कार छोड्छन्, तिनीहरू पश्चाताप गर्छन् र परमेश्वरले तिनीहरूलाई छुटकारा दिन न्यायकर्ताको खड़ा गर्नुहुन्छ। यहाँ फेरि इसरायलीहरू परमेश्वरबाट टाढा तर्की जान्छन्। गिद्योन मर्ने बित्तिकै इसरायलका सन्तानहरू परमेश्वरबाट फेरि टाढा तर्की गए र बाल देवताहरूको पछि बाल बरितलाई आफ्नै देवता तुल्याए। मित्र, यो इसरायलीहरूको निराश र नीच अनि घटिया कथा हो, अनि यो आज उहाँको मण्डलीको पनि त्यस्तै किसिमको कथा हो। यो अगाडि पछाडिको मामला, चर्च मण्डली र व्यक्ति विशेषको कथा हो। आज धेरै हामी विश्वासी भनौँदाहरू एक दिन हामी परमेश्वरसँगको सम्बन्धमा अगाडि हुन्छौ भने अर्को दिन पछाडि, अर्को शब्दमा एक दिन उहाँप्रति विश्वास र आत्मिकतामा अगाडि हुन्छौ भने अर्को दिन ठण्डा चिसो बन्छौ। मित्र, परमेश्वरले कहिले पनि हाम्रो आत्मिक जीवनहरू त्यस तरिकामा भएको इच्छा गर्नु भएन, गर्नुहुन्न, गर्नुहुने छैन। परमेश्वर भन्नुहुन्छ कि हामी दिन प्रतिदिन उहाँको अनुग्रहमा र विश्वासमा बढ्दै गएको। आज तपाईँ र मेरो जीवनको अवस्था कस्तो छ, हाम्रो आत्मिक दशा कस्तो छ, एकपल्ट आफैले आफैलाई जाँचौ। यदि कुनै गडबड छ भने, कुनै त्यहाँ त्रुटिहरू छ भने, कमजोरीहरू छ भने, सायद हामी अहिले नै प्रभु कहाँ फर्कौं, पश्चातापी हृदय लिएर अनि परमेश्वर कहाँ गएर आफ्ना पापहरूको क्षमा हामी प्राप्त गर्न सक्छौ। उहाँले हामीलाई शुद्ध अनि क्षमा गर्न विश्वासयोग्य हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।